नमस्कार। वर्ल्ड वाटर विक अर्थात विश्व पानी सप्ताहका सन्दर्भमा गरिएको विशेष कुराकानीबाट प्रविधि संयोजक राजु थापा अनि यो रत्न चौधरीको स्वागत तथा अभिवादन। आज अगस्त महिनाको 24 तारिक स्वीडेनको स्टकहोममा वर्ल्ड वाटर विक समापन हुँदैछ। सो सन्दर्भमा नेपालमा पनि विशेष गरेर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले सुकेका मूलहरूलाई जीवित बनाऊ भन्ने नाराका साथ हिन्दू कुश हिमालय क्षेत्र तथा नेपाल सरकारको सहकार्यमा मनाइरहेको छ। यसै सम्बन्धमा मूलाधार तथा मूल के हो, यसले मानव जीवनमा के महत्व राख्दछ र यसको संरक्षण किन गर्नुपर्दछ भन्ने सम्बन्धमा करिश्मा खड्का, जो भूगर्भविद हुनुहुन्छ, मूलाधार व्यवस्थापनमा कार्यरत हुनुहुन्छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडमा, उहाँसँग गरिएको स्थलगत कुराकानी अब हामी तपाईँलाई सुनाउँदैछौ। आउनु सुनौ सोही कुराकानी।
करिश्माजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
धन्यवाद रत्नजी।
के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ तपाईँ भूगर्भविद? सुन्दै कस्तो ओजिलो शब्द के।
हजुर, अहिले त हामीहरू यही पानी सप्ताहका लागि विभिन्न कार्यक्रमहरू गर्दैछौँ र विभिन्न सन्देशमूलक कुराहरू चाहिँ कसरी चाहिँ सम्बन्धित संस्थाहरू अथवा स्थानीय सरकार अथवा त्यहाँका स्थानीय बासिन्दाहरू जो चाहिँ पानीको समस्यामा चाहिँ जुधिरहनु भएको छ, उहाँहरू समस्या चाहिँ यो मूलहरू होइन मूलहरू मुहानहरूलाई लिएर के गर्न सकिन्छ, कस्तो गर्न सकिन्छ भनेर सन्देशहरू चाहिँ हामी त्यसमै यही कार्यमा चाहिँ लागि परिरहेका छौँ।
सचेतना जगाइरहनु भएको छ। अहिले जस्तो हामीले विश्व पानी सप्ताह मनाइरहेका छौँ नि, वर्ल्ड वाटर विक होइन, अहिले हामी विश्व पानी सप्ताह किन मनाउँदैछौँ त?
यो विश्व पानी सप्ताह भनेको चाहिँ एउटा वार्षिक कार्यक्रम हो जुन चाहिँ यो स्वीडन होइन स्टकहोममा स्टकहोम इन्टरनेसनल वाटर इन्स्टिच्युट सिबी भन्ने छ, जसले चाहिँ यो 20-24 अगस्तमा यो कार्यक्रम चाहिँ वार्षिक रूपमा सञ्चालन गर्दै आएको छ। र यसमा चाहिँ अब विश्वभरिका होइन विज्ञहरू जो हुनुहुन्छ त्यहाँ चाहिँ सम्मेलन भएर पानी सम्बन्धी समस्याहरूको चाहिँ छलफल गर्ने र साथै दीर्घकालीन व्यवस्थापन कसरी गर्न सकिन्छ त्यो विषयमा विविध छलफलहरू हुने गर्दै आएको छ। र हामी इसी मोडले पनि अब यो मूलहरू सुक्ने क्रम चाहिँ हिन्दूकुश हिमालय क्षेत्रभरि नै भइरहेको हुँदा त्यो सम्बन्धी यो पानी दिवसमा चाहिँ हामीले मूलहरूमा केन्द्रित भएर काम गरिरहेका छौँ।
भनेपछि विशेष गरेर मूलहरूको पानी कसरी संरक्षण गर्ने, यो सन्दर्भमा इसी मोड लगायत हिन्दूकुश हिमालय वरपरका देशहरू र विशेष गरेर नेपालले पनि यस क्षेत्रमा काम गरिरहेको छ। यो मूलाधार त भन्नुभयो तपाईँले, यो भनेको के हो, मूलाधार भनेको के हो र नेपालमा यसको अवस्था कस्तो छ त अहिले?
मूलाधारमा जानुभन्दा अगाडि पहिला मूलबाटै सुरु गर्न चाहे। अब नेपालको सन्दर्भमा हामीले देखे भोगेकै चिज होइन मूलहरू अथवा त्यसलाई मुहान भनौँ, जरुवा भनौँ, त्यस्तै गरी अब अन्य क्षेत्रमा चाहिँ कुवा, धारा होइन, नौला, पनिया र यस्ता विविध नामहरू छन्। तर यी सबै चाहिँ नेपाल लगायत हिन्दूकुश हिमालय क्षेत्रभरि नै विशेषतः खानेपानीको लागि मुख्य स्रोतहरू नै हुन्, हाम्रो जीवनको आधारशिला नै हो भन्दा फरक नपर्ला। अब यो मूलहरू चाहिँ जस्तै अब वर्षामा जब वर्षाको पानी चाहिँ जमिनको सतहमा वर्षा केही मात्रा बाष्पीकरण भएर जान्छ, केही जमिनको सतहमा सतह पानी बगेर गएर खोलाहरूमा मिसिएला र केही भाग चाहिँ जमिन मुनि जान्छ र जमिनको सतह मुनि माटो, गेग्रान, बालुवा होइन, ढुङ्गा, चट्टान यस्तो सबै हुँदै चाहिँ त्यो पानी चाहिँ जल भण्डारसम्म पुग्छ, जसलाई हामीले टेक्निकल टर्ममा एक्विफर भनेर भन्ने गरेका छौँ। र यस्ता जल भण्डारमा त्यो पानी समयक्रमसँगै चट्टानको ढल्काइ अनुसार, त्यसमा भएको छिद्रा चिरा अनुसार जमिनको कुनै सतहमा आएर बाहिर निस्कने गर्दछ, त्यसलाई हामीले मूल भन्यौँ। अब यसरी हेर्दा मूलाधार भनेको चाहिँ रिचार्ज टु डिस्चार्ज अथवा कहाँबाट चाहिँ त्यो पानी वर्षाको पानी जमिनभित्र गइरहेको छ पुनर्भरण क्षेत्र र कहाँबाट चाहिँ त्यो पानी मूलबाट बाहिर निस्केको छ,
मूलको रूपमा बाहिर
निस्केको छ, यो सम्पूर्ण क्षेत्रलाई नै हामीले मूलाधार क्षेत्र भन्छौँ। त्यसैले मूलाधार क्षेत्रले चाहिँ जमिनको सतह होइन पुनर्भरण क्षेत्र साथै जमिन मुनि बनेको जुन जल भण्डारको कुराहरूलाई पनि यसले समावेश गर्छ।
अब यसको अवस्था होइन, किनभने यो त संरक्षण नै गर्नुपर्छ जस्तो, संरक्षण गर्ने के का लागि, किनभने यसको अवस्था पहिले नै केही केही राम्रो अथवा नराम्रो जे जस्तो अवस्थामा छ, पहिले त्यसको अवस्थाका बारेमा बताइदिनुहोस् न, र संरक्षण किन गर्नु पर्यो त?
अब यो एकदमै तितो यथार्थ छ होइन, दुःख छ, किनभने मूलहरू सुकिरहेका छन्, विभिन्न अध्ययन अनुसन्धानहरूले त्यो कुरा देखाइरहेको छ, र हाम्रो ध्यान केमा पनि जानुपर्दछ भने किन सुकिरहेका छन्, किनभने समस्या समाधानका लागि पहिला हामीले समस्या के छन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। र मूलहरू यहाँ नेपालमा चाहिँ सुक्नुको मुख्य कारणहरूमा केही मानवजन्य कारणहरू छन् र केही प्राकृतिक कारणहरू पनि छन्। हामीले प्राकृतिक कारण हेऱ्यौँ भने जस्तै अब जलवायु परिवर्तन छ होइन, हामीले देखेका भोगेकै चिजहरू छन्, जस्तै वर्षामा परिवर्तन भएको छ। हामीले अब 20 वर्ष अगाडि हेऱ्यौँ भने त्यो बेलामा चाहिँ झरी लगातार 4-5 दिन अथवा महिनैसम्म पनि
पानी पर्ने प्रवृत्ति
हजुर हो, पानी पर्ने त्यो प्रवृत्तिमा चाहिँ फरक आएको छ होइन। अब झरी परिरहन्थ्यो, मसिनो पानी परिरहने होइन, लामो समयसम्म जसले गर्दा चाहिँ जमिन ओसिलो हुने र त्यो पानी चाहिँ बिस्तारै जमिनभित्र चाहिँ
भण्डारसम्म
पुग्थ्यो भने अहिलेको प्रवृत्ति कस्तो छ भन्दाखेरि तपाईँको छोटो समयमा धेरै पानी पर्छ। अब त्यसले के गर्छ त भन्दाखेरि धेरै पानी त बगेर जाने भयो र जमिनभित्र पानी त कम जाने भयो, जसले गर्दा जमिन जुन जल भण्डार छ त्यो रित्तिँदै गइरहेको छ। एउटा यो कारण भयो, एउटा प्रमुख कारण, र त्यो भन्दा पनि अरू चाहिँ अब जस्तै भू उपयोगमा परिवर्तन आएको छ, वन जङ्गल विनाश भइरहेका छन् होइन, अनि जथाभावी अब जस्तै यो भौतिक संरचना निर्माण होइन, जस्तै जथाभावी चाहिँ हाम्रो सडक निर्माणहरू गरिरहँदाखेरि त्यसले पनि मूलहरू सुक्ने क्रम
हजुर
पक्कै पनि हामीले त्यो भौगोलिक अध्ययन नगरिकन मूलको अवस्था त्यसको चाहिँ त्यो सिस्टम नबुझिकन चाहिँ यसरी संरचना बनाइराख्दा चाहिँ धेरै मूलहरू सुकेका छन्। र प्राकृतिकमा भूकम्पहरूले पनि होइन धेरै मूलहरू सुकेको हामीले थाहा पाएका छौँ। त्यो साथसाथै एउटा अलिकति सायद हामीले धेरै चर्चा नगरेको कुरा चाहिँ हाम्रा पुर्खाहरू जो हुनुहुन्थ्यो उहाँहरूले पहिला परम्परागत पोखरीहरू निर्माण गर्नुहुन्थ्यो र डाँडाको माथि हुन्छ थुप्रै पोखरीहरू हुने गर्थे। अहिले हामीले हेऱ्यौँ भने थुप्रै पोखरीहरू मासिसकेका छन् होइन, र यो पोखरी र मूलहरूको पनि सम्बन्ध छ। त्यो हाम्रा पुर्खाहरूले उहाँहरूले चाहिँ यस्ता स्थानहरूमा पोखरी बनाउनु भएको थियो जसले चाहिँ त्यो पुनर्भरण क्षेत्रको काम गरिरहेको थियो होइन, त्यहाँबाट पानी चाहिँ ओसिएर भित्र जाने र हाम्रो मूलसम्म पानी आएर मूलमा पानी चाहिँ निरन्तर बहने गर्थ्यो भने अहिले ती मासिसकेका छन्, धेरै पोखरीहरू मासिसकेका छन्, त्यहाँ होइन विभिन्न संरचनाहरू बनेका छन्। यसले गर्दा पनि मूलहरू सुक्दै गएको चाहिँ पाइएको छ। र तत्कालीन अवस्थामा यो भूमिगत जलको चाहिँ बढ्दो उपयोग भइरहेको छ। अब हामीले मूलहरू सुक्यो होइन कति ठाउँमा, र हामीले तत्कालीन हामीले के गर्छौँ भन्दाखेरि के गरेको छ भने डिप बोरिङ गर्ने होइन, अनि पानीहरू त्यसरी हामीले निकालिरहेका छौँ हो। जल भण्डार त्यो त एउटै छ नि त होइन, त्यो एउटै भण्डारबाट तपाईँको मूलमा पनि पानी गइरह होला, त्यही भण्डारबाट हामीले डिप बोरिङबाट पानी पनि निकालिरहेका छौँ भने त्यो त अवश्य पनि पानी त जल भण्डारबाट घट्ने भयो, र बिस्तारै समयक्रमसँगै त्यो त मूलमा पानी सुक्ने र जल भण्डार रित्तिँदै गर्ने। यसले गर्दा पनि धेरै मूलहरूमा चाहिँ पानी कम भएको सुकेको चाहिँ घटनाहरू थुप्रै छन्।
करिश्माजी, मैले बिचमा एउटा कुरा सोधेँ, यो सान्दर्भिक नहुन सक्छ, जस्तो पानीको भण्डार जुन हुने, जमिन मुनिको पानी भण्डारण हुने जुन सतह छ, त्यो रित्तिएपछि कहिलेकाहीँ दैवी विपत्ति जस्तो सुनिन्छ, सिङ्क होल भन्छ नि, त्यो कारणले हो
यसलाई ठ्याक्कै भन्दा ल्यान्ड सब्सिडेन्स भनेर भन्छौँ, जहाँ चाहिँ तपाईँको जस्तै माटो ढुङ्गाहरू जुन चट्टान छन् जमिन मुनि, त्यहाँ चाहिँ पानी थियो पहिला हो होइन, पानी छ, जल भण्डार छ, त्यो रित्तिँदै गइसकेपछि त्यो ठाउँमा त पानी थियो, त्यो ठाउँ रित्तिँदै गएपछि त्यहाँ चाहिँ अनि यो ल्यान्ड सब्सिडेन्स हुने, थुप्रै ठाउँमा चाहिँ जमिन भाँसिने हो। यो समस्या चाहिँ अन्य ठाउँमा पनि देखिएको छ र कुनै र विभिन्न अध्ययनहरूले त्यो पनि गरिरहेको छ, पाएको छ, यो हुन चाहिँ सक्छ।
मूलाधार भनेको त तपाईँले जानकारी दिनुभयो कि यस्तो हो भनेर होइन, जमिन मुनि भण्डारण हुने जुन पानीको सतह छ र कुनै न कुनै रूपमा जुन जमिन बाहिर आउँछ र जसलाई हामीले उपभोग गर्छौँ त्यसको क्षेत्रलाई मूलाधार क्षेत्र भन्छौँ र त्यसलाई हामी मूल पनि भन्छौँ। विभिन्न नाम दिनुभयो तपाईँले, जस्तो जरुवाहरू होइन आदि इत्यादि। नेपालमा यसको अवस्था कस्तो छ?
हाम्रो नेपालमा चाहिँ करिब 6 लाख को अनुमानित संख्यामा छ, यो चाहिँ हाम्रो विभिन्न अध्ययन अनुसन्धानले देखाएको कुरा हो, र यो चाहिँ कुनै यकिन होइन हामीले अध्ययन गरेपछि यसमा थप एक्ज्याक्ट चाहिँ तथ्याङ्क आउला र यसमा अब नेपालमा चाहिँ करिब 1 करोडभन्दा माथि होइन जनसङ्ख्या उहाँहरू चाहिँ मूलहरूमा आश्रित हुनुहुन्छ र हामीले देखेको यो मूलहरूसँग हाम्रो सम्बन्ध हामी पिउनको लागि पानी मात्र नभएर हाम्रो कस्तो धार्मिक आस्थाहरू पनि जोडिएको छ होइन पूजा गर्ने मूलहरूमा होइन अनि त्यसपछि
थुप्रै
काठमाडौँमा पनि देखिन्छ होइन यो सिटी नखहरू त्यो सम्बन्धित मूलसँग सम्बन्धित भएका हाम्रा चाडपर्वहरू होइन नागपञ्चमी मूलमा गएर पूजा गर्ने अनि साथै यो पश्चिमतिर पनि तपाईँको विवाह गरेको भोलिपल्ट चाहिँ मूलमा गएर पूजा गर्ने चलन यो जीवन हाम्रो चाहिँ जीवनसँग एकदमै नजिक जस्तो लाग्छ कि मलाई चाहिँ र हाम्रो जीवन यदि तपाईँको चाहिँ नजिकै खोला छ हो इनारै छ तर तपाईँले गाउँमा पहाडी जिल्लामा गएर सोध्नुहोस् कुन पानी पिउनुहुन्छ भन्नु भने उहाँहरू मूलहरू भन्नुहुन्छ होइन एउटा भनाइ नै छ नि के अरे पानी खानु मूलको भन्छन् भनेर छ नि एउटा यतिमै राख्यो मैले त्यसैले त्यसैले यो मूलको चाहिँ नेपालमा पनि त्यत्तिकै महत्त्व छ र यो हिन्दूकुश हिमालय क्षेत्रमा पनि त्यत्तिकै छ तर अघि भने जस्तै मूलहरू सुक्ने क्रम बढ्दो छ र त्यसको समाधानको लागि चाहिँ हामीहरू लागि पर्नुपर्ने बेला आइसकेको छ
त्यो संरक्षण गर्नुपर्ने अवस्था आइसकेको छ होइन तर यसको संरक्षण गर्नुपर्ने नै किन छ
पहिलो कुरा मैले के भने यसको महत्त्व हाम्रो जनजीवनमा त्यो नै यति ठुलो छ कि मूलमा हामी जसरी
संस्कार र संस्कृतिसँग जोडिएको छ
हजुर त्यो त छ अर्को दीर्घकालीन उपाय अब अहिलेको प्रमुख समस्या हेर्नु न जलवायु परिवर्तन भनिरहेका छौँ होइन परिवर्तन भइरहेकै छ होइन हाम्रो वर्षामा हामीले कुरा गऱ्यौँ
महसुस गर्न सक्छौँ हाम्रो दैनिक जीवनमा
गरिसकेका छौँ र हामीले यदि समुदायमा सोध्यौँ हामीले देखेका पनि के छ मूलहरू सुकेका छन् पानी घटेको छ सबै हामीले देखे भोगेकै चिजहरू छ अब यो जलवायु परिवर्तनले आगामी दिनमा पानीमा झनै कस्तो परिवर्तन ल्याउला हामी सोच्न सक्छौँ अवस्था भयानक आउन सक्छ नि अब अहिले हामीले समाधानका रूपमा तत्कालीन भनौँ अब डिप बोरिङ के त्यो दीर्घकालीन उपाय हो त होइन नि त आखिर जल भण्डार त रित्तिँदै छ हामीले बाहिर निकालिरहेका छौँ डिस्चार्ज होइन हामीले भण्डारबाट भण्डारलाई रित्तिरहेका छौँ तर भण्डार भर्ने काम गरिरहेका छैनौँ र हामीले अहिले फोकस त्यही भएर केमा गर्न खोजिरहेका छौँ भने त्यसलाई भर्दै जानुपर्छ होइन त्यो जसरी रित्तिँदै गएर पानी कम भइरहेछ मूलहरूमा त्यसलाई बिस्तारै भर्ने क्रम अब नै सुरु गरेनौँ भने धेरै ढिला हुन्छ अरू अघि हजुरले भन्नुभयो जस्तै होइन जमिन भाँसिने क्रमहरू र अरू थुप्रै हाम्रै जनजीवनमा चाहिँ डाइरेक्टली असर पर्ने कुराहरू थुप्रै आइपर्न सक्छन् त्यसैले नै दीर्घकालीन समाधान के हो त यो मूलहरूलाई लिएर भनेर हामीले त्यो बारेमा सोच्न एकदम धेरै आवश्यक छ
हजुर यो पुनर्भण्डारणको कुरा गर्नुभयो नि रिचार्जको कुरा गर्नुभयो कसरी त अब यो कसरी सम्भव छ किनभने डिप बोरिङ गर्नेलाई अहिले हामी नगर भन्न पनि सक्दैनौँ कतिपय अवस्थामा यो त आवश्यकता भइसकेको छ विशेष गरेर काठमाडौँको अवस्था हेर्ने हो भने त्यो छ तर गाउँघरमा पनि पानी अब त्यति सहज छैन गाउँघरमा पनि अवस्था त्यस्तै आइसकेको छ पहिले 4-5 हात तल खन्दा पानी आउँथ्यो तर अहिले आउँदैन त्यस्तो अवस्था छ गाउँघरमा पनि कतिपय गाउँघर हामीले सुनेकै छौँ कि बसाइ सरिसक्यो पानी नभएर होइन त्यो जल भण्डारणलाई पुनर्भरण गर्नै पर्ने अवस्था पनि छ र भएकोलाई संरक्षण गर्नुपर्ने अवस्था पनि छ होइन तर यो हामी कसरी गर्न सक्छौँ त अब
हामीले चाहिँ यो मूलहरूलाई बिउताउनको लागि होइन अनि यो मूलाधार संरक्षणलाई नै लिएर एउटा 6 चरणको विधि अप्नाउने गरेका छौँ अब त्यसमा चाहिँ म विस्तृत एउटा छोटोमा के गर्छौँ भनेर चाहिँ अहिले सबैजनामा यो चाहिँ सेयर गर्न चाहेँ पहिलो चरणमा चाहिँ हामी के गर्छौँ भने कुनै पनि क्षेत्रमा त्यहाँ भएका जलस्रोतहरू नक्साङ्कन गर्ने जस्तै त्यहाँ भएका मूलहरू भयो होइन इनार जे जति पनि पानीका स्रोतहरू छन् ती सबैको चाहिँ पहिचान गर्ने नक्साङ्कन गर्ने काम गर्छौँ र त्यसको अवस्था कस्तो छ त होइन अनि त्यहाँको भौगोलिक अवस्था कस्तो छ साथै सामाजिक प्रणालीहरू के कस्तो छ यो सबै बारेमा हामीले बुझाइ लिन्छौँ र त्यसपछि चाहिँ हामीले धेरै मूलहरू होला ती मूलहरूमध्ये चाहिँ केही मूलहरूलाई चुनेर त्यसलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ निगरानीमा राख्छौँ। जस्तै दैनिक कति वर्षा हुन्छ भनेर थाहा पाउनको लागि त्यसमा वर्षा नाप्ने यन्त्र जडान गर्ने होइन तथ्याङ्क सङ्कलन गर्ने अनि साथै मूलबाट कति पानी बग्छ त्यो तथ्याङ्क राख्ने र साथै पानीको गुणस्तर पनि के कस्तो छ भन्ने बारेमा त्यो जाँच्ने काम गर्छौँ। अब यो भइसकेपछि त्यस क्षेत्रमा होइन त्यो गाउँमा मूलहरूलाई जगाउन चाहिँ त्यहाँ रहेका संस्था र व्यवस्थापन प्रणालीबारे पनि बुझ्नुपर्ने हुन्छ र त्यसका लागि जस्तै अब तपाईँको पानीको प्रयोग के कस्तो छ, वितरण प्रणाली कस्तो छ अनि मूलमा कति घरधुरीहरू आश्रित हुनुहुन्छ यी सबै इत्यादि जानकारीहरू हामीले त्यहाँ लिन्छौँ। अब यसपछि चाहिँ हाम्रो मुख्य चरण आउँछ जहाँ चाहिँ हामीले भौगोलिक अध्ययन गरेर पुनर्भरण क्षेत्र पहिचान गर्नुपर्ने हुन्छ। अब अघि भने जस्तै पुनर्भरण क्षेत्र भनेको जुन भूभागबाट चाहिँ परेको वर्षाको पानी जमिनको ढुङ्गा माटोको तह हुँदै भूमिगत जलभण्डारसम्म पुग्छ र कुनै एउटा मूलसम्म आइपुग्छ त्यो सबै सेरोफेरोलाई चाहिँ हामीले मूलधार क्षेत्र भन्यौँ र जुन पानी जुन क्षेत्रबाट चाहिँ त्यो पानी भित्र गयो त्यसलाई हामीले पुनर्भरण क्षेत्र भन्यौँ र भौगोलिक अध्ययन गरेपछि मात्रै हामीलाई पुनर्भरण क्षेत्रको बारेमा जानकारी हुन्छ र यसरी मूलहरूलाई फेरि बिउताउन चाहिँ हामीले त्यो मूलको पुनर्भरण क्षेत्र पहिचान गर्नुपर्ने हुन्छ। अबको चरणमा त्यसपछिको चरणमा चाहिँ पुनर्भरण क्षेत्र त हामीलाई थाहा भयो तर हामीले त्यहाँ अब कसरी पुनर्भरण गर्ने त भन्दा त्यहाँ चाहिँ विभिन्न उपायहरू छन् जस्तै संरचनागत हुनसक्छ वनस्पतिजन्य अथवा व्यवस्थापनजन्य थुप्रै उपाय हुन सक्छन् अनि जस्तै अब के हुन सकिन्छ भन्दा साना खाल्टा
नेपालको सन्दर्भमा नीति नियम कानुन केही होला होइन त्यो हुनसक्छ
त्यो हुनसक्छ अब अथवा हामीले चाहिँ त्यहाँ चाहिँ लोकल्ली नै कुनै नीति नियमहरू मूल संरक्षण मूलाधारका लागि आफैले पनि होइन यो पानी समुदायहरू हाम्रो गठन गरेर खाने पानी समुदायहरू समिति गठन गरेर चाहिँ हामीले त्यस्ता नियमहरू पनि बनाउन सक्छौँ अनि हाम्रो मुख्य उद्देश्य यो संरचना बनाउनुको होइन यो के हो भन्दाखेरि वर्षामा परेको पानी बगेर जानुभन्दा कसरी चाहिँ यसलाई जमिनभित्र पठाउने र जल भण्डारलाई चाहिँ भर्ने त भन्ने हाम्रो मुख्य उद्देश्य हो र यसरी संरचनाहरू बनाउँदा चाहिँ तिनले चाहिँ पानीलाई रोक्ने होइन बगेर जाने पानीलाई रोकेर त्यसलाई चाहिँ जमिनभित्र जानलाई मद्दत गर्छ र समयक्रमसँगै जल भण्डारमा चाहिँ पानी बढ्छ भन्ने उद्देश्य हो। अब यो सबै भइसकेपछि चाहिँ हामीले अन्तिम चरणमा चाहिँ हामीले गरेको कार्य सफल भयो कि भएन भन्नको लागि प्रभाव अनुगमन गर्छौँ। अब हामीले जसरी चाहिँ समुदायमै त्यहाँबाट चाहिँ स्थानीयलाई नै हामीले तालिमहरू दिएका हुन्छौँ होइन कसरी वर्षा मापन गर्ने पानीको बहाव मूलको पानीको बहाव कसरी मापन गर्ने त्यो चाहिँ तथ्याङ्क सबै सङ्कलन गरिरहेका हुन्छौँ उहाँहरूले स्थानीय जो हुनुहुन्छ हामीले तालिम दिएकाहरू उहाँहरूले त्यो सङ्कलन गर्नुहुन्छ र अन्तिम चरणमा त्यही तथ्याङ्कलाई चाहिँ हामीले आधार मानेर हेर्छौँ होइन वर्षा कति भएको छ त्यसपछि पानीको बहावमा कस्तो परिवर्तन आएको छ हामीले गरेको कार्यले चाहिँ त्यसमा के सुधार भएको
सकारात्मक
हजुर त्यसका लागि अनि हामीले अन्तिममा चाहिँ यसलाई प्रभाव अनुगमन गर्ने गरेका छौँ र यो हामीले कतै एक ठाउँमा मात्रै गरेर भन्दा पनि हिन्दूकुश हिमालय क्षेत्रका विभिन्न क्षेत्रमा गरिसकेर केही चाहिँ सकारात्मक चाहिँ उदाहरणहरू होइन राम्रा उदाहरणहरू आइसकेपछि हामीले यसलाई अरू ठाउँमा पनि विस्तार गर्दै लगिरहेका छौँ। जस्तै यो सुरु भएको त सिक्किम इन्डियाबाट थियो होइन जहाँ चाहिँ यो मूलाधार व्यवस्थापन सम्बन्धी यो काम सुरु भएको थियो र त्यहाँ पछाडि इन्डियामा यो अझै पनि काम जारी नै छ राम्रोसँग होइन र हामीले यहाँ जस्तै नेपालमा पनि काभ्रेमा त्यो काम गऱ्यौँ साथै धनकुटा नुवाकोट होइन लगायत अरू क्षेत्रमा पनि यो काम गरिरहेका छौँ र आगामी दिनमा पनि अरू देशहरूमा जस्तै भुटान होइन बङ्गलादेश पाकिस्तानमा पनि यसलाई अगाडि लग्ने हाम्रो चाहिँ विचार छ किनभने अघि मैले भने जस्तै मूलहरू चाहिँ हिन्दूकुश हिमालय क्षेत्रभरि नै सुक्ने क्रम चाहिँ बढेको छ।
अब यो मूलाधार सुक्ने क्रम दिन नानु दिन बढिरहेको छ छिमेकी देशहरूमा पनि पुनर्भरण का कार्यहरू हुन थालिसके होइन र नेपालमा पनि अवस्था त्यस्तै छ। विशेष गरेर पुनर्भरणको जुन काम छ नि रिचार्ज भन्छौँ नि होइन यो सिक्किममा एकदमै राम्रो सफल भएको छ भनिन्छ होइन त्यस्तै त्यस्तै खालको नेपालमा पनि योजना बनाएर अघि बढ्न सकिने अवस्था छ छैन के छ यो कस्तो नीति नियम होइन कानुन के छ प्रक्रिया के छ तपाईँहरूको सहकार्य धेरै प्रश्न मैले एकैचोटि सोधेँ होइन सरकारसँगको सहकार्य के छ सरकार स्थानीय सरकार संघीय सरकार प्रदेश सरकार सबै सँगै जानु पर्यो नि त होइन के छ
पक्कै पनि यो कार्यमा कुनै पनि संस्था होइन एक्लै गएर हुने भन्ने कुरा हुँदैन हामीले पनि स्थानीय सरकारहरू नगरपालिकाहरूसँग चाहिँ कार्य गर्दै आइरहेका छौँ होइन र स्थानीय सरकार साथै स्थानीय त्यहाँको बासिन्दाहरू दुवैलाई
स्थानीय
बासिन्दाहरू जसको लागि चाहिँ त्यो कार्य निकै महत्त्वपूर्ण हुन्छ र अन्तिममा लाभ पनि उहाँहरूलाई नै होइन उहाँहरूकै लागि हुन्छ उहाँहरूलाई नै लिएर सँगसँगै लिएर उहाँहरूसँगै नै सरसल्लाह गर्दै हामीले अगाडि बढ्ने गरेका छौँ र हजुरलाई एउटा उदाहरण पनि दिन चाहे हामीले 2019 चाहिँ काभ्रेमा नमोबुद्ध नगरपालिकामा एउटा यही काम चाहिँ सुरु गरेका थियौँ त्यहाँ चाहिँ नमोबुद्ध नगरपालिकासँग र स्थानीय जनता उहाँहरूसँग चाहिँ कार्य गऱ्यौँ र साथै अरू संस्था पनि हामीसँग आबद्ध हुनुहुन्थ्यो र यही अघि भने जस्तै जुन हामीले छ चरणको विधि भने मैले त्यसमै आधार भएर हामीले काम गऱ्यौँ र अहिले त्यहाँ एउटा सुकेको मूल बिउतिसकेको छ होइन त्यहाँ पानी आइरहेको छ भने अर्कोमा पनि कम पानी आउने मूल चाहिँ त्यहाँ चाहिँ पानी पनि अलि राम्रो मात्रा बढेको छ र त्यहाँ त्यो क्षेत्रलाई पनि हामीले एउटा उदाहरणीय क्षेत्र लिएर त्यसलाई चाहिँ एउटा नलेज हब जस्तो बनाएर नमोबुद्ध नगरपालिकाबाट काभ्रे जिल्लाभरि नै होइन लग्न सकिन्छ र त्यहाँबाट हामीले विस्तार गर्दै देशभरि नै होइन यो लग्न सक्ने हाम्रो चाहिँ त्यो उदाहरणहरूबाट त्यो क्षमता चाहिँ छ तर पक्कै पनि यसमा कुनै दुईमत छैन कि हामीले मिलेर नै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने हुन्छ विभिन्न संस्थाहरू जो यस कार्यमा अग्रसर हुनुहुन्छ स्थानीय सरकारहरू होइन त्यसपछि जन स्थानीय बासिन्दाहरू उहाँहरूकै सहकार्यमा यो सब कुरा चाहिँ सम्भव हुन्छ
भनेपछि काभ्रेमा सकारात्मक प्रभाव देखिएको छ होइन यसलाई खुसीको कुरा हामी भनौँ न होइन
हजुर पक्कै पनि त्यहाँ पनि छ बरु हामी गएर एकचोटि त्यहाँ जान पनि हेर्न पनि सक्छौँ के छ अहिले भनेर
करिश्माजी अब समय छैन हामीसँग होइन समय सकिन लाग्यो जाँदा जाँदै यो विशेष गरेर विश्व पानी सप्ताह अर्थात् वर्ल्ड वाटर विकका सन्दर्भमा अहिले रेडियो नेपाल सुनिरहनुहुने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ
मैले यो मूलहरू सुक्ने क्रम होइन हामीले देखे भएका चिजहरू छन् मूलहरूको कति महत्त्व छ हाम्रो जनजीवनमा हामीलाई थाहा छ त्यसैले हामीले आफ्नो क्षेत्रबाट चाहिँ कसरी यसलाई संरक्षण गर्न सक्छौँ आफ्नो स्थानबाट होइन आफ्नो स्थानमा भन्यो भने मूलको वरपर सरसफाई गर्ने त छ तर त्योभन्दा पनि अब जस्तै मूलको पुनर्भरण क्षेत्र कहाँ होला होइन त्यहाँ के गर्न सकिएला जस्तै अब पुनर्भरण क्षेत्र मानव मूल हाम्रो यहाँ तल छ माथि पुनर्भरण क्षेत्र हामीले चट्टानको ढल्काई दिशाले चाहिँ पुनर्भरण क्षेत्र यता होला भन्ने हामीलाई अनुमान भयो भने त्यहाँ हामीले के गर्ने के नगर्ने कसरी त्यो क्षेत्रलाई नै संरक्षण गर्ने र मूलमा चाहिँ सफा स्वच्छ पानी चाहिँ बगिरहोस् भन्ने त्यो आफैले पनि हामीले आफ्नो क्षेत्रबाट काम गर्न सक्छौँ जस्तो लाग्छ र यही कुरा चाहिँ मलाई यसरी बोल्नलाई मौका दिनुभएकोमा आफूले जानेका कुरा चाहिँ सम्पूर्णमा राख्ने मौका दिनुभएकोमा हजुरलाई अनि रेडियो नेपाल टिमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु ह्याप्पी वर्ल्ड वाटर विक
धन्यवाद तपाईँलाई जाँदा जाँदै म पनि एउटा कुरा भन्न चाहे करिश्माजी जस्तो ज्येष्ठ नागरिकहरू छन् नि ज्येष्ठ नागरिकहरूलाई यस सम्बन्धी ज्ञान अझ धेरै हुन सक्छ किनभने उहाँहरू यसका भुक्तभोगी हुनुहुन्छ उहाँहरूको ज्ञान र सिपलाई पनि सँगसँगै अगाडि बढाउन पाए अझ धेरै राम्रो हुन्थ्यो होला भन्ने मलाई लाग्छ तपाईँलाई के लाग्छ
हजुर म यसमा त एकदमै दुई मत नै कुरा छन् हामीले अघि भने जस्तै परम्परागत पोखरीको कुराहरू थियो नि होइन पुर्खाहरू भनौँ हाम्रा अग्रजहरू भनौँ उहाँहरू भन्दा धेरै कुरा जस्तै मूलहरूकै सम्बन्धमा स्थानीय बासिन्दा भन्दा अरूलाई धेरै कुरा थाहा हुन्न जसले उपभोग गर्दै आउनुभएको छ के गर्दा मूलहरूलाई संरक्षण गर्न सकिन्छ कस्ता बोट बिरुवा लाउनु पर्छ अथवा कस्ता प्रविधि होइन कस्ता संरचना के गर्न सकिन्छ उहाँहरूलाई नै बढी जानकारी हुन्छ त्यसैले पनि मैले जहिले पनि अघि पनि के भनेको थिएँ भन्दा स्थानीय बासिन्दाहरू र त्यसमा पनि हाम्रा अग्रजहरू होइन उहाँहरूको साथले नै हामी अगाडि बढ्नै पर्छ र त्यसले नै कार्य सफल हुन सक्छ।
विश्व पानी सप्ताहका सन्दर्भमा शुभकामना पनि, यसलाई तपाईँ हामी सबैले मिलेर संरक्षण गर्नुपर्छ भन्दै आजको कुराकानीबाट म रत्न चौधरी बिदा हुन्छु। नमस्कार।